नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com पनि सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। 13.5 करोडमा बिक्यो दुर्लभ ज्याकेट, बालकलाई 12 घन्टा नदीमा डुबाउँदा, प्रेमीले बनाइदिए 250 ट्याटु, गोरिल्लाको 69 जन्मदिन, डाइनोसरको रगत चुस्ने लामखुट्टे र किन जाम भयो 3 अर्बको शौचालय। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा रोचक प्रसङ्ग, 13.5 करोडमा बिक्यो दुर्लभ ज्याकेट। विशाल तथा सुविधा सम्पन्न पानी जहाज आरएमएस टाइटानिक एउटा यस्तो जहाज थियो जो कहिल्यै डुब्दैन भन्ने दावी गरिएको थियो। तर दुर्भाग्यवश आफ्नो पहिलो यात्राकै क्रममा सन् 1912 अप्रिल 14 आन्ध्र महासागरमा विशाल हिम पहाडसँग ठोकिएर दुर्घटना भयो र डुब्यो। त्यसक्रममा टाइटानिकमा सवार 2200 यात्रुमध्ये केवल 700 जना मात्र बाँच्न सफल भए। सोही टाइटानिक दुर्घटनाबाट बचेकी एक भाग्यमानी महिला यात्रुले लगाएको लाइफ ज्याकेट हालै निकै महँगो मूल्यमा लिलाम भएको छ। बेलायतको लिलामी घर हेनरी अल्ड्रिज एन्ड सन्सले लिलामीमा राखेको त्यो लाइफ ज्याकेट 6,70,000 पाउन्ड अर्थात् करिब 13.5 करोड रुपियाँमा बिक्री भएको छ। लिलाम घरले त्यो लिलामीलाई एक जुगमा एक पटक हुने बिक्रीको उपमा दिएको छ। यो लाइफ ज्याकेट टाइटानिक त्रासदीका बेला बाँचेका यात्रुले लगाएको एकमात्र त्यस्तो ज्याकेट हो जसलाई लिलामीमा राखिएको थियो। त्यो ज्याकेट लगाउने व्यक्ति को थिइन् त? त्यो दुर्लभ लाइफ ज्याकेट टाइटानिक यात्री लाउरा मावेल फ्रांका टेल्लीले लगाएकी थिइन्। उनी त्यो जहाज यात्राका क्रममा पहिलो श्रेणीकी यात्रु थिइन्। उनी फेसन डिजाइनर लुसी डफ गोर्डनकी सचिव थिइन्। गोर्डन र उनका पतिसँगै लाउरा पनि अमेरिकाको सिकागो जाँदै थिइन्। सौभाग्यवश उनीहरू तीनैजनाले दुर्घटनापछि लाइफ ज्याकेट लगाएर लाइफ बोटमा चढ्न सफल भए र ज्यान जोगाए। लाउरासँगै त्यो लाइफ बोटमा चढेर बाँच्न सफल भएका अन्य व्यक्तिहरूका पनि लाइफ ज्याकेटमा हस्ताक्षर रहेका छन्। हेनरी अल्ड्रिज एन्ड सन्सले हालै टाइटानिक र व्हाइट स्टार लाइनसँग सम्बन्धित स्मरणीय वस्तुहरूको लिलामी आयोजना गरेको थियो। यसमा त्यो लाइफ ज्याकेट पनि समावेश थियो। लिलामी घरका प्रबन्ध निर्देशकले त्यो ज्याकेटलाई टाइटानिकसँग सम्बन्धित सबैभन्दा प्रतिष्ठित वस्तुमध्ये एक बताएका छन्। उनका अनुसार टाइटानिक 114 वर्ष अघि डुबेको भए पनि जहाजमा सवार प्रत्येक पुरुष, महिला र बालबालिकाको आफ्नै कथा छ। अर्थात् टाइटानिकमा 2200 भन्दा बढी कथाहरू छन् र ज्याकेट जस्तै अविस्मरणीय वस्तुहरू मार्फत ती कथाहरू प्रस्तुत भएका छन्। त्यो ज्याकेट यसबेला बेलायतको टाइटानिक बेलफास्ट तथा अमेरिकाको टेनिसी राज्यको पिजन फोर्जमा अवस्थित विश्वकै ठूलो टाइटानिक संग्रहालयमा पनि प्रदर्शन गरिएको थियो। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अचम्मको प्रसङ्ग, बालकलाई 12 घन्टा नदीमा डुबाउँदा। भारतमा अन्धविश्वासका कारण 13 वर्षीय बालकको ज्यान गएको छ। यो घटनाले देशभर तरङ्ग उत्पन्न गरेको छ। सर्पदंशपछि उपचारका लागि अस्पताल लैजानुको सट्टा झाँक्रीको सल्लाहले नदीमा डुबाउँदा ती बालकको ज्यान गएको हो। उत्तर प्रदेशको पितामपुर गाउँमा कक्षा 4 अध्ययनरत अमित नामका ती बालकलाई विषालु सर्पले डसेको थियो। आफूलाई सर्पले डसेको जानकारी उनले तुरुन्तै आफ्नो परिवारलाई दिए। तर परिवारले उनलाई अस्पताल लैजानुको सट्टा स्थानीय झाँक्रीकोमा लगे। सोही झाँक्रीले दिएको सल्लाह अनुसार परिवारले ती बालकलाई बाँसमा बाँध्यो र गंगा नदीको पानीमा करिब 12 घण्टासम्म डुबाएर राख्यो। गंगाको पवित्र पानीले बालकको जिउमा रहेको सर्पको विष निकालेर उनलाई निको पार्छ भन्ने गलत सल्लाह झाँक्रीले दिएको थियो। तर त्यसरी निको हुनेवाला कहाँ थियो र नदीमा लगातार डुबाउँदा अमित बेहोस भए अनि 12 घण्टापछि मात्र परिवारले उनलाई अस्पताल पुर्याउने निर्णय गर्यो। त्यति बेलासम्म निकै ढिला भइसकेको थियो र चिकित्सकहरूले उनलाई बचाउन सकेनन्। ती बालकको ज्यान जोगाउन सकिने भए पनि अन्धविश्वासका कारण मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। धेरैले अभिभावकमाथि लापरवाहीको कारवाही हुनुपर्ने माग गरेका छन्। अझ दुःखद त के छ भने त्यो घटनापछि पनि परिवारको अन्धविश्वास टुटेन। छोराको शव गंगामा फालेमा चमत्कार हुने र पुनः जीवित भएर फर्किने आशा उनीहरूले गरेका थिए। यो घटनामा हालसम्म प्रहरीले मृतक बालकका परिवारमाथि कारवाही प्रक्रिया अघि बढाए नबढाएको विषयमा जानकारी भने सार्वजनिक भएको छैन। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसंग। प्रेमीले बनाइदिए 250 ट्याटु। कुनै मान्छे आफ्नो पार्टनर प्रति कति हदसम्म क्रूर तथा अमानवीय हुन्छ र अधिकार जमाउन खोज्छ भन्ने कुरा नेदरल्यान्डकी एक महिलाको कथाले देखाएको छ। जोक नामकी ती महिलाको शरीरको झण्डै 90% भागमा उनका पूर्व प्रेमीले जबरजस्ती 250 ट्याटु बनाइदिएका थिए। त्यस्ता ट्याटुहरू महिलाको अनुहार, घाँटी, छाती र संवेदनशील अङ्गहरूमा समेत बनाइएको थियो। त्यसमा धेरैजसो ती प्रेमीको नाम वा नामको अक्षर कुदिएको थियो। जोकका अनुसार प्रेम सम्बन्धमा रहेको बेला उनी लामो समयसम्म मानसिक र शारीरिक हिंसाको शिकार भइन्। उनका पूर्व प्रेमीले सस्तो ट्याटु मेसिन प्रयोग गरेर प्रेमीको नाम अनि नामको अक्षरका ट्याटु बारम्बार महिलाको शरीरमा कुदेका थिए। यस प्रक्रियामा प्रेमीले उनलाई धाक, धम्की तथा दबाब दिएका थिए। जोकलाई उनका पूर्व प्रेमीले लगातार धम्क्याउने, डर देखाउने र नियन्त्रणमा राख्ने गर्थे। समयसँगै उनी मानसिक रूपमा यति कमजोर भइन् कि उनले आफूलाई मदिरा र लागु औषधको नसामा डुबाइन्। त्यस अवस्थामा उनी आफ्ना लागि आवाज उठाउन समेत असमर्थ भइन्। यो घटनालाई केवल ट्याटु बनाएको घटना मात्र नभई व्यक्तिमाथि स्वामित्व जमाउने प्रयासको रूपमा लिइएको छ। नेदरल्यान्ड स्थित ट्याटु रिग्रेट नामक संस्थासँग आबद्ध एन्डी हानका अनुसार ट्याटुहरू ती महिलाको शरीरका त्यस्ता भागहरूमा समेत बनाइएका थिए जहाँ अरू कसैले छोएको हुन सक्ने शंका ती पुरुषलाई थियो, जसले गर्दा घटनालाई अझ गम्भीर बनाएको छ। पीडितले प्रहरीमा उजुरी दिए पनि कानूनी रूपमा घटना प्रमाणित गर्न कठिन भएको बताइएको छ। आरोपीले ती ट्याटुहरू सहमतिमै बनाइएको दावी गरेका छन्। यसले अनुसन्धान प्रक्रियालाई जटिल बनाएको छ। यो दर्दनाक अवस्थाबीच ट्याटु रिग्रेट नामक संस्था जोकका लागि आशाको किरण बनेको छ। संस्थाले सहयोग अभियान चलाएर $35,000 भन्दा बढी रकम संकलन गर्यो। अहिले जोकको उपचार भइरहेको छ र बिस्तारै उनको शरीरबाट ट्याटु हटाइँदैछन्। अनुहारका धेरैजसो दाग मेटिसकेका छन् र उनी आफ्नो हराएको पहिचान पुनः फर्काउने प्रयासमा छिन्। उनले आफू जस्तै पीडितहरूलाई हिम्मत नहार्न आग्रह गर्दै गम्भीर आघात पछि पनि नयाँ सुरुवात सम्भव रहेको सन्देश दिएकी छिन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट। यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग पनि रोचक छ गोरिल्लाको 69औं जन्मदिन संसारको सबैभन्दा पाको उमेरको गोरिल्लाले आफ्नो 69औं जन्मदिन मनाएको छ सबैभन्दा वृद्ध पाल्तु गोरिल्लाको रूपमा गिनिज बुकमा नाम लेखाएको फातुको 69औं जन्मदिन जर्मनीको बर्लिन चिडियाखानामा भव्य रूपमा मनाइयो त्यस क्रममा फातुका लागि सुगर फ्री र स्वस्थकर परिकारहरू तयार गरिएको थियो परम्परागत केकको सट्टा फातुलाई चेरी गोलभेडा चुकन्दर पालुङ्गो जस्ता स्वस्थ खानेकुराको भोजन दिइएको थियो फातुको उमेर र स्वास्थ्यलाई ध्यानमा राखेर ती खानेकुरा छानिएको थियो ताकि उसलाई पचाउन सजिलो होस् र स्वास्थ्य राम्रो होस् दीर्घायु र शान्त स्वभावले फातुकोलाई विशेष बनाएको छ जसका कारण त्यो गोरिल्ला चिडियाखानामा दर्शकहरूको आकर्षणको केन्द्र बनेको छ फातुको वास्तविक जन्ममिति यकिन नभए पनि हरेक वर्ष 13 अप्रिलमा उसको जन्मदिन मनाइन्छ जसले गर्दा चिडियाखानाका कर्मचारी र दर्शकहरूले उसको लामो जीवनको उत्सव मनाउन सक्छन् सामान्यतया जङ्गली गोरिल्लाहरू 35-40 वर्षसम्म मात्र बाँच्छन् तर मानव हेरचाहमा राम्रो खानपान र उपचारका कारण उनीहरूको आयु बढ्न सक्छ यसको सबैभन्दा ठूलो उदाहरण फातु हो जो 69 वर्षसम्म बाँच्न सफल भएको छ सन् 2024मा इङ्गो द फ्लेमिङ्गो नामक फ्लेमिङ्गो चराको मृत्यु भएपछि फातु नै बर्लिन चिडियाखानाको सबैभन्दा वृद्ध सदस्यको रूपमा रहेको छ त्यो फ्लेमिङ्गो करिब 75 वर्ष बाँचेको थियो र सन् 1955 त्यही बस्दै आएको थियो फातुको कथा पश्चिम अफ्रिकाका जङ्गलबाट सुरु हुन्छ गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार एकजना फ्रान्सेली सामुद्रिक यात्रीले मार्से सहरमा एउटा बारमा खाएको खानेकुराको बिल तिर्न नसकेपछि त्यसको साटो गोरिल्लाको बच्चा दिएका थिए त्यसपछि एकजना फ्रान्सेली पशु व्यापारीले फातुलाई बर्लिन चिडियाखानामा बेचिदिए अनि त्यहीँबाट फातुको दीर्घ जीवनको यात्रा सुरु भयो अनि चिडियाखानामा विशेष र चर्चित गोरिल्ला बन्यो उमेर बढ्दै जाँदा फातुका दाँत झरिसकेका छन् उसलाई बाथको समस्या छ भने श्रवण शक्ति पनि कमजोर छ चिडियाखानाका बाँदर सुपरिवेक्षक क्रिस्चियन ओस्टका अनुसार फातुले उसका सुसारेहरूसँग मैत्रीपूर्ण व्यवहार गर्छ तर उमेर बढेकोले पनि होला कहिलेकाहीँ अलि जिद्दी पनि हुन्छ विश्व परिवेशमा अब राख्दैछौ एउटा अनुसन्धानको प्रसङ्ग डाइनोसरको रगत चुस्ने लामखुट्टे संसारको सबैभन्दा पुरानो लामखुट्टे फेला परेको छ जर्मनीको एलएमयू विश्वविद्यालयका शोधकर्ताले म्यानमारको काचिन क्षेत्रमा रुखको खोटो अर्थात् एम्बरभित्र सुरक्षित रूपमा रहेको लामखुट्टेको लार्भाको जीवावशेष फेला पारेका हुन् सो लार्भा करिब 9,90,00,000 वर्ष पुरानो भएको बताइएको छ त्यो लामखुट्टेको लार्भा पृथ्वीमा हाल रहेका कुनै पनि प्रजातिभन्दा केही फरक छ यसैले वैज्ञानिकहरूले यसलाई नयाँ प्रजातिको रूपमा नामाकरण गरेका छन् यसको नाम क्रेटोसाबेथेस प्राइमेभस राखिएको छ त्यो लार्भा खोटोभित्र फेला परेको लामखुट्टेको पहिलो लार्भा मात्र होइन मेसोजोइक युगको पहिलो लार्भाको जीवावशेष पनि हो यसअघि मेसोजोइक युगका वयस्क लामखुट्टेका जीवाश्म मात्रै फेला परेका थिए यो जीवाश्म यसकारण पनि विशेष छ कि यसको लार्भाहरू अहिलेका लामखुट्टेसँग निकै मिल्दोजुल्दो देखिन्छ शोधकर्ताका अनुसार यो लार्भा आधुनिक प्रजाति जस्तै छ जबकि त्यस समयका अन्य लामखुट्टेका जीवाश्महरूमा वर्तमान समयका लामखुट्टेभन्दा भिन्न र निकै अनौठा लक्षणहरू देखिन्थे यसअघि भेटिएका करिब 9,90,00,000 वर्ष पुराना लामखुट्टेका जीवाश्महरू बुर्माकुलाइसिन नामक विलुप्त समूहका वयस्क लामखुट्टे थिए जसको बनावट आजका लामखुट्टेभन्दा निकै फरक थियो तर यो नयाँ प्रजाति भने आजका लामखुट्टेहरूसँग सम्बन्धित समूहसँग नजिक देखिन्छ वैज्ञानिकहरूका अनुमान अनुसार पृथ्वीमा लामखुट्टेको उत्पत्ति जुरासिक कालमा भएको हो त्यो भनेको करिब 20,10,00,000 देखि 14,05,00,000 वर्ष अघिको समय हो र यस बेला पृथ्वीमा डाइनोसरको दबदबा थियो यो नयाँ खोजले मेसोजोइक कालसम्म आइपुग्दा लामखुट्टेहरू विभिन्न रूपमा विभाजित भइसकेका देखाएको छ अनुसन्धान अनुसार लामखुट्टेका लार्भाको संरचना करिब 10,00,00,000 वर्षदेखि लगभग समान रहेको छ आजका स्याबेथिनी समूहका लार्भाहरू थोरै पानी जमेको स्थानहरू जस्तै रुखका खोक्रो भागमा जम्मा भएको पानीमा बस्छन् क्रेटोस्याबेथेस प्राइमेभसको लार्भा पनि यस्तै वातावरणमा बस्थ्यो भन्ने अनुमान गरिएको छ खोस्टो निस्कने रुखको नजिक खोटो जमेर बनेको वस्तुलाई एम्बर भनिन्छ यसले सामान्यतया जमिनमा वा हावामा बस्ने जीवका जीवाश्मलाई संरक्षण गर्दछ म्यानमारको एम्बरमा प्राय माकुरा बिटल मौरी भमरा कमिला र झिङ्गा भेटिन्छन् तर पानीमा बस्ने लार्भा एम्बरमा जोगिनु अत्यन्त दुर्लभ घटना हो किनकि सानो पानीको पोखरीमा खोटोको थोपा खस्नु र त्यसले जीवलाई सुरक्षित राख्ने कुराको सम्भावना निकै कम हुन्छ त्यसैले यो खोज वैज्ञानिकहरूका लागि निकै दुर्लभ उपहार जस्तै बनेको छ। यो जीवाश्मले लामखुट्टेहरूको प्रारम्भिक विकासक्रम बुझ्न महत्त्वपूर्ण योगदान दिनेछ। यो खोजले के देखाएको छ भने स्याबेथिनी जस्ता समूहका लामखुट्टेहरू निकै प्राचीन कालदेखि नै पृथ्वीमा अस्तित्वमा थिए र उनीहरूको स्वरूप आजसम्म लगभग उस्तै रहँदै आएको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौँ। यो पनि अनुसन्धानको प्रसङ्ग रहेको छ। किन जाम भयो 3 अर्बको शौचालय? चन्द्रमाको परिक्रमा गर्ने सफल यात्रा पूरा गरेसँगै नासाको ओरियन अन्तरिक्ष यानको अहिले निकै चर्चा भइरहेको छ। यो चन्द्र मिसनमा सबैजसो कुरा योजना मुताबिक नै भएका थिए, तर अति सामान्य जस्तो लाग्ने एउटा निकै महत्त्वपूर्ण चिज भने फेल भएको थियो। समाचार अनुसार त्यो अन्तरिक्ष यानमा रहेको करिब $23 मिलियन अर्थात् 3 अर्ब रुपियाँ भन्दा धेरै मूल्य पर्ने शौचालय अचानक बिग्रिएको थियो, जसका कारण शौचालयमा रहेको पिसाबलाई अन्तरिक्षमा फाल्ने प्रणाली बन्द भएको थियो। नासाका अनुसार पिसाब प्रणालीभित्र भएको रासायनिक प्रतिक्रियाका कारण यो समस्या उत्पन्न भएको हो। अन्तरिक्ष यात्री क्रिस्टिना कोचले युनिभर्सल वेस्ट म्यानेजमेन्ट सिस्टम भनिने त्यो टोयलेटबाट जलिरहेको हिटर जस्तो गन्ध आइरहेको बताएकी थिइन्। उडान निर्देशक रिक ह्यान्फ्लिङका अनुसार शौचालय सञ्चालनमा भएको तर फोहोर पानीको ट्याङ्की खाली गर्न समस्या भएको बताएका थिए। यसको निकास कम भएकोले त्यति बेला अन्तरिक्ष यात्रीहरूले ब्याकअप प्रणाली प्रयोग गर्नु परेको थियो। त्यति बेला 4 अन्तरिक्ष यात्रीले व्यक्तिगत रूपमा पुनः प्रयोग गर्न मिल्ने कन्टेनर अर्थात् कोल्याप्सिबल कन्टिजेन्सी युरिन डिस्पोजल डिभाइस प्रयोग गरिरहेका थिए। अन्तरिक्ष यानले उडान भरेको केही घण्टा पछि नै शौचालयको पिसाब व्यवस्थापन प्रणालीमा समस्या देखिएको थियो। क्रिस्टिना कोचले सिस्टम कन्ट्रोल मिलाएकी थिइन् र मिसन कन्ट्रोलको सहयोगमा यसलाई पुनः शुरू पनि गरिएको थियो। शुरूमा समस्या समाधान भएको जस्तो लागेको थियो, तर पुनः समस्या देखियो। अन्तरिक्ष यात्री कोच भन्छन्, म आफूलाई अन्तरिक्षको प्लम्बर भन्न पाउँदा गर्व महसुस गरिरहेकी छु। शौचालय कुनै पनि अन्तरिक्ष यानको सबैभन्दा आवश्यक उपकरण भएको उनको अनुभव छ। उनका अनुसार शौचालयको त्यो समस्या पूर्ण रूपमा समाधान भएको थिएन, जसका कारण अन्तरिक्ष यात्रीहरूले त्यति बेला पिसाबलाई अन्तरिक्षमा बाहिर फाल्न सकिरहेका थिएनन्। यो विषय अमेरिकाको ह्युस्टन स्थित जोन्स स्पेस सेन्टरमा हुने हरेक पत्रकार सम्मेलनमा मुख्य चर्चाको विषय बनेको थियो। स्मरण रहोस्, यो त्यही केन्द्र हो जहाँ सन् 1970 एपोलो 13 मिसनका क्रममा अन्तरिक्ष यात्री ज्याक स्विगर्टले एउटा प्रसिद्ध वाक्य भनेका थिए, ह्युस्टन हामी कहाँ समस्या देखिएको छ। त्यति बेला अक्सिजन ट्याङ्क विस्फोट भएपछि उत्पन्न भएको समस्याले गर्दा मिसन रद्द गरिएको थियो। 3 अन्तरिक्ष यात्री सुरक्षित रूपमा पृथ्वीमा फर्कन सफल भएका थिए। ओरियन स्पेस क्राफ्टमा जडान गरिएको शौचालय अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा प्रयोग हुने शौचालय जस्तै हो, तर यसलाई पहिलो पटक चालक दल सहितको दूर अन्तरिक्ष अर्थात् डिप स्पेस मिसनमा प्रयोग गरिएको थियो। स्मरण रहोस्, एपोलो मिसनका अन्तरिक्ष यात्रीसँग शौचालयको सुविधा थिएन, उनीहरूले विशेष प्रकारका ब्याग प्रयोग गर्ने गर्दथे। अहिलेको करिब 5 मिटर चौडा र 3 मिटर अग्लो ओरियन अन्तरिक्ष यानमा त्यसको भुइँ मुनि शौचालय बनाइएको थियो। त्यो एकमात्र त्यस्तो ठाउँ हो जहाँ अन्तरिक्ष यात्रीहरू केही बेर एक्लै बस्न पाउँछन्। शौचालयभित्र निकै ठुलो आवाज हुने भएकोले कानको सुरक्षा आवश्यक पर्दछ। त्यहाँ माइक्रोग्राभिटीमा काम गर्न सकियोस् भनेर सक्सन सिस्टम जडान गरिएको छ। दिशालाई डिस्पोजेबल ब्यागमा राखेर थिचिन्छ र पृथ्वीमा फिर्ता ल्याइन्छ। नासाकी सहायक प्रशासक लोरी ग्लेजका अनुसार ओरियन अन्तरिक्ष यान पृथ्वीमा अवतरण गरेसँगै त्यसको भित्र गएर समस्याको जाँच गरिएको छ। यो यान प्रशान्त महासागरमा अवतरण गराइएको थियो। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।